آپ کیا ہوا، موسیٰ اپنی جوانی کو پہنچ گئے اور ان کی نشوونما مکمل ہو گئی، تو ہم نے ان کو حکم اور علم عطا کیا، اور ہم نیک لوگوں کو ایسی ہی سزا دیا کرتے ہیں۔ حکم کیا ہے؟ حکمت، اور حکمت کہتے ہیں بر وقت فیصلہ کرنا، کس وقت کیا بات کرنی ہے، یہ بھی حکمت ہوتی ہے۔ ہمیں بات کب یاد آتی ہے؟ جب گھر پہنچ جاتے ہیں، یہ بات کرنی چاہیے تھی۔ لڑائی کے اندر جب بات جاتے ہیں، بعد میں کرتے کہ غصہ تھا کہ میں نے جواب کیوں نہیں دیا۔ ہمارے والد اکثر کہا کرتے تھے کہ جو تھپڑ لڑائی کے بعد یاد آئے وہ خود کو مار لو، اور اٹس ٹرو۔ حکمت کے جب جو موقع ہے اس وقت دل لگتی بات کر دو۔ ماں ہیں تو بچوں کو موقع پہ بات کرے، بیوی ہیں تو بات کریں، استاد ہیں، اچھا استاد ہوتا ہی وہ ہے، یقین کرے استاد اور غیر استاد کا فرق یہ ہے، استاد کو یہ پتا ہوتا ہے کس وقت کیا کہنا ہے اور کس وقت چپ رہنا ہے۔ کب بولنا حکمت ہے تو کب چپ رہنا بھی حکمت ہے، کب آنکھ کا اشارہ دکھانا ہے اور کب اس کو ڈانٹنا حکمت ہے، یہ ساری چیزیں ملتی ہیں۔ پھر کہیں بات ہے بدلتے ہوئے حالات کے ساتھ کیسے رہنا ہے، اور علم کو استعمال کرنا، صحیح رائے کے ساتھ لینا، صحیح رخ پہ رہنا، برے حالات میں خیر کو ڈھونڈ لینا، یہ ساری حکمتیں اور اللہ نے موسیٰ کو دے دی۔ ماں کے گھر میں وہ ساری حکمتیں سیکھے، ایک مومن ماں کی گود میں پلے بڑھے۔ اب جب یہ سب ہو گیا، نیک لوگوں کو جزا دی، گویا کہ آپ کہہ لیجئے کہ موسیٰ یوسف علیہ السلام کے لیول پہ پہنچ گیا۔ جب یوسف کو نکال دیا گیا مصر میں، اور مزے کی بات دیکھیے کہ موسیٰ علیہ السلام جب مصر سے مدین جا رہے ہیں، اب آپ تو اتنی کوئکلی وہ نبیوں کی ساری سٹوریز کو ریلیٹ نہیں کر پاتے، لیکن موسیٰ کو اور اگر یوسف کو آپ کے سامنے رکھ رہی ہوں، تو یوسف جو تھے وہ اس وقت کنعان میں تھے، بیت المقدس میں، اس مشکل میں ڈالے گئے، بھائیوں نے کنویں میں ڈالا تو وہ وہاں سے مصر چلے گئے، اور موسیٰ اس وقت مصر میں ہے، ان کے ساتھ یہ سب کچھ ہو رہا ہے۔ یوسف کا دور پہلے کا ہے، موسیٰ کا بعد میں۔ اب اللہ یہاں سے موسیٰ کو مدین بھیج رہا ہے۔ کیسے نبیوں سے ہجرتیں کریں؟ یاد رکھیے، دنیا میں گھومے بغیر حکمت نہیں آتی، لوگوں سے ملے بغیر حکمت نہیں آتی۔ موسیٰ علیہ السلام کو اللہ نے خوب سٹرونگ کر دیا، اب ایک ایسا سبب بن گیا کہ موسیٰ کو شہر چھوڑ کے جانا پڑا۔ کیسے؟ ایک روز وہ شہر میں ایسے وقت میں داخل ہوئے جب کہ اہل شہر غفلت میں تھے، وہاں انہوں نے دیکھا کہ دو آدمی لڑ رہے ہیں، ایک ان کی اپنی قوم کا آدمی ہے اور دوسرا ان کی دشمن قوم سے تعلق رکھتا ہے۔ ان کی قوم کے آدمی نے دشمن قوم والے کے خلاف اسے مدد کے لیے پکارا، موسیٰ نے اس کو ایک گھونسا مارا اور اس کا کام تمام کر دیا۔ یہاں سے اب آپ موسیٰ کی پرسنالٹی کی باتیں نوٹ کرتے جائیں، آگے بھی بہت ساری آئیں گی، کہ ان میں سوشل ورک کا بہت جذبہ تھا۔ پیچھے آپ کو یاد ہے سورۃ کہف میں آپ پڑھ چکے، وہ استاد کو ٹوکتا ہی رہ گئے، اس بچے کو کیوں مار دیا، یہ کشتی کیوں توڑ دی، یہ دیوار کیوں بنائی۔ لگتا ہے نا کہ موسیٰ غلط چیز دے کے برداشت نہیں کرتے تھے، اور ادھر آپ دیکھیں کچھ لوگ ہوتے ہیں نا، ادھر کے کام کیا، ادھر کے کام کیا، جس اس کی خدمت اس کی، تو موسیٰ کی دل میں خدمت انسانیت بہت تھی۔ کسی کو دیکھا کوئی معاملہ ہو رہا ہے، اس کو بچانے لگے، قتل خطا ہوا، وہ شخص مارا گیا۔ یہ حرکت سرزد ہوتے ہی موسیٰ نے کہا، یہ تو شیطان کی کار فرمائی ہے، وہ سخت دشمن اور کھلا گمراہ کن ہے۔ پھر وہ کہنے لگے، آپ اور میں بھی یہ دعا کرتے ہیں اپنے تمام گناہوں کو جو جانتے اور انجانے میں ہوئے اس کو یاد کر کے، ربی انی ازلمت نفسی فاغفر لی، اے رب میں نے اپنے نفس پر ظلم کر ڈالا، میری مغفرت فرما دے۔ پس اللہ نے ان کی مغفرت فرما دی، وہ غفور الرحیم ہے۔ موسیٰ علیہ السلام نے عہد کیا کہ میرے رب، یہ احسان جو تُو نے مجھ پر کیا ہے، اس کے بعد میں کبھی مجرموں کا مددگار نہیں بنوں گا۔ دوسرے روز وہ صبح سویرے ڈرتے ہوئے اور ہر طرف سے خطرہ پھانپتے ہوئے شہر میں جا رہے تھے کہ یکا یک کیا دیکھا، وہی شخص جس نے کل انہیں مدد کے لیے پکارا تھا آج پھر اسے پکار رہا ہے۔ موسیٰ نے کہا، تو بڑا ہی بہکا ہوا آدمی ہے، یعنی ایک سوراخ سے دوبارہ نہیں ڈسے گئے۔ ان کو سمجھ آ گیا کہ یہ شخص ہے ہی لڑاکا، کل کسی اور سے لڑ رہا تھا، آج کسی اور سے لڑ رہا ہے۔ پھر جب موسیٰ علیہ السلام نے ارادہ کیا کہ دشمن قوم کے آدمی پر حملہ کریں، تو وہ پکار اٹھائے موسیٰ، کیا تو آج مجھے اسی طرح قتل کرنے لگا ہے جس طرح کل ایک شخص کو قتل کر چکا؟ تو اس ملک میں جبار بن کر رہنا چاہتا ہے اور اصلاح نہیں چاہتا؟ یعنی بیچارے موسیٰ پر ٹیررسٹ ہونے کا الزام لگ گیا، کر کسی اور کی مدد رہتے اور وہ دیکھیے کرے کوئی اور بھرے والی کوئی والی کیفیت ہو گئی۔ اس کے بعد ایک آدمی شہر کے پرلے سرے سے دوڑتا ہوا آیا اور بولا، موسیٰ سرداروں میں تیرے قتل کے مشورے ہو رہے ہیں، یہاں سے نکل جا، میں تیرا خیر خواہ ہوں۔ یہ خبر سنتے ہی موسیٰ علیہ السلام ڈرتے اور سہمتے ہوئے نکل پڑے، اور انہوں نے دعا کی، آپ اور میں بھی یہ دعا کریں ہر طرح کے فتنوں کے کو ذہن میں رکھ کر جس سے آج امت مسلمہ دوچار ہے، ربی نجنی من القوم الظالمین، اے میرے رب مجھے ظالموں سے بچا دے۔ اور مصر سے نکل کر جب موسیٰ علیہ السلام نے مدین کا رخ کیا، तो उन्होंने कहा कि उम्मीद है कि मेरा रब मुझे सीधे रास्ते पर डाल देगा। यहां से अब देखिए मूसा की जिंदगी का एक कहना चाहिए कि एक लीव और टर्न हो रहा है। मूसा अलैहिस्सलाम की प्लानिंग में कोई हिजरत नहीं थी, मिस्र को छोड़कर मदियन जाना नहीं था, लेकिन कत्ले खता और दूसरे की मदद के दौरान कुछ ऐसे हालात पैदा कर दिए गए कि मूसा अलैहिस्सलाम को वहां से जाना पड़ा। इससे कुछ बातें मेरे और आपके सीखने की हैं। पहली बात यह कि प्लानिंग बहुत अच्छी चीज है। जब तक मुसलमान वेल प्लान नहीं होंगे तरक्की नहीं करेंगे, लेकिन बाज दफा बहुत सारी प्लानिंग जरूरी नहीं होती। कुछ काम अल्लाह सुबहान तआला हैप हैजर्डली भी करवा लेते हैं, जिस तरह बदर की जंग हुई थी। तो कभी प्लानिंग ना करना हिकमत होती है। अगर मूसा को पहले से पता होता सफर करना है, प्लान करूं, अच्छा शॉपिंग करूं, सहरा में कौन से जूते चलते हैं वो ले लूं, अच्छा कपड़े कैसे होंगे, ड्रेस कैसा होगा, खाना क्या रखूं, तो ये मौके ना आगे आते नेकियों के जब आने लगे हैं। तो नेकी का काम करते जाए, हालात साथ साथ बनते जाएंगे। गो विद द फ्लो, बी बोनलेस, बस अपने आप को फ्लेक्सिबल रखते हुए अल्लाह के रास्तों के काम करते जाएं। कभी कभी कुछ काम ऐसे हैं, मैं आजकल अगर आपको कहूं तो इस वक्त आपका और मेरा मुस्तकबिल ऐसा ही है। इतनी डिफरेंट ऑप्शंस हैं, रमजान के बाद क्या करना है। हर तरफ से यही मैसेज है कि रमजान के बाद हमें आपकी जरूरत है। मैं सच कह रही हूं आपको, बगैर लगी लिपटी के। इधर आप लोगों की मैसेजेस हैं, उधर उधर है, कई मुल्कों से ताल्लुक है अल्लाह के हुक्म से। हर तरफ से लोग, जैसे वो मैं हंसती हूं कि बकर ईद पे कसाब की मांग होती है ना, इस तरह रमजान और उसके बाद दीन वालों की मांग होती है। ये तो वही बाद में बुलाते हैं जिनका कुरान से ताल्लुक जुड़ जाता है। बहुत सारे तो रमजान में पढ़ के कहते हैं बहुत शुक्रिया, जजाक अल्लाह खैर, फिर किसी रमजान में आपको बुलाएंगे। लेकिन वो लोग जिनको कुरान की समझ आ जाती है, फिर वो तो ऐसे नहीं है। तो मैं ये जब तैयारी कर रही थी तो मैं सोच रही थी कि वाकई मुझे खुद नहीं पता कल क्या होगा। हर दिन प्लान चेंज होता है, हर दिन कुछ ये वो दिस, हर मैं इसको एंजॉय करती हूँ, लेकिन ये है बहुत टायरिंग। ये वो काम है कि जिसके लिए इंसान के अंदर अगर हौसला ना हो तो इंसान बर्दाश्त ना करे। तो हालात के साथ रहिए, जो होगा जैसा होगा, आपको क्या बताएं किधर होगा। मिसाल है कि आपको बच्चियों की क्लास अनाउंस की हुई है ना, हर दिन क्यों अनाउंस करते हैं कि हमें उसके लिए कितनी तैयारियां करनी है, कितना कुछ उसके लिए हमें प्लान करना है, जगह, चीजें, उस्ताद, जगह। अब पता चला कि 10 लड़कियां आने आएंगी, हमने 10 नहीं तो 15 की तैयारी की, वहां 50 आ गई, मुश्किल होगी ना। तो बाज दफा कुछ चीजें पहले से प्लान करके काम सही होता है, लेकिन बाज दफा हालात बिल्कुल अक्सर पलट भी जाते हैं। तो नबियों की जिंदगी से अल्लाह ताला हमें दिखाता है कि देखो ऐसा नहीं। जिस नबी सल्लल्लाहु अलैहि वसल्लम मक्का से मदीना हिजरत करके गए, कोई उनको खबर थी कि वहां ये कुछ होगा, लेकिन अल्लाह ने हालात बनाते गए। तो जब कोई चीज अपने बिल्कुल बेसिक लेवल पे होती है ना, जब कोई भी काम अपने बेस पे होता है, तो उस वक्त फिर बहुत लंबी प्लानिंग की नहीं जा सकती। अल्लाह ताला खुद ही मूसा अलैहिस्सलाम के लिए ये काम करते हैं। दिल दुखा हुआ था, माँ को बताने की भी जहमत नहीं हुई, पांव जख्मी है, निकल पड़े। तो बाज दफा लीडर्स को फौरी फैसले करने पड़ते हैं और इसका इख्तियार होना पड़ता है, तो इसको हम डिसऑर्गेनाइजेशन नहीं कह सकते। हाँ, जब एक चीज चल पड़ती है, कुछ साल महीने गुजर गए, चीजें फिर पहले से पता होता है आगे क्या होगा, वो क्या होगा। तो वो लोग बड़े खुशकिस्मत हैं जो अनप्लान चीजों के अंदर दीन के काम का हिस्सा बन जाए, उन्हीं वही दीन की ईंटें बनते हैं। यानी आपको मैं कह सकती हूँ कि अगर आप इस दौरे कुरान के बाद कोई क्लास लेते देते हैं, कोई काम करते हैं, तो आपको आज पता ही नहीं है कि आप किस चीज का हिस्सा बनने वाले हैं। आप किसी बिल्डिंग की वो ईंट बनने वाले हैं जो बुनियाद में, जो कभी नहीं खत्म होती। दीवारें बदली जाएंगी, छतें बदली जाएंगी, शीशा उतार के बदल देंगे, लेकिन बुनियादें नहीं मिटती। तो बड़े खुशकिस्मत वो लोग होते हैं जो किसी जगह दीन के काम की इब्तदा बन जाते हैं, और उसमें कुर्बानियां बहुत होती हैं। उनको फिर जान, माल, वक्त, एफर्ट्स लगानी पड़ती हैं, और जो जितना तड़पने वाला होता है, मैंने देखा है कि अल्लाह वहां उतने बड़े काम ले लेता है। हजरत मूसा अलैहिस्सलाम ने ये फैसला किया और चल पड़े। और साथ दुआएं याद रखिए, जब दीन का कोई काम मुश्किल लगे तो दुआ के लिए हाथ खड़े कर लें कि अल्लाह वो जो अपनी कोशिशों से नहीं पा सक रही, वो अब मेरे मैं तुझसे दुआओं के जरिए लूंगी। अब देखिए मूसा को क्या मिलता है, बहुत ही खूबसूरत तरीके से उनकी जिंदगी ने एक नया मोड़ लिया। वलम तवज्जह तिलका मदयन क़ाला सा रब्बी यहदियनी सवा सबील। मिस्र से निकल जब मूसा ने मदीन का रुख किया तो उन्होंने कहा उम्मीद है कि मेरा रब मुझे ठीक रास्ते पर लगा देगा। लिख लें, पॉजिटिव एटीट्यूड, बी पॉजिटिव। ये मैं ब्लड का ग्रुप नहीं बता रही, बी पॉजिटिव ब्लड का ग्रुप, आपको एटीट्यूड बता रही। द मुस्लिम एंड द मोमिन बिहेवियर के पॉजिटिव रहे। इतने मुश्किल, आप जरा सोचिए, कत्ल का इल्जाम, मुल्क से डिपोर्टेशन के ऑर्डर, माँ पास नहीं, बहन नहीं, भाई नहीं, कुछ नहीं, कपड़े हैं नहीं, खाना नहीं, पेट में भूख है, और क्या कह रहे हैं कि अल्लाह मुझे तुझसे उम्मीदें बड़ी अच्छी हैं। मोमिन के सिवा ये किसी को नसीब नहीं होता। कोई हम जैसा होता ना, दुखड़े रो रहा होता, हाय मेरा नसीब, हाय मैं मर गया, क्यों मैंने उसकी मदद की, आज के बाद नेकी करूंगा ही कोई नहीं, इस कुरान ने मुझे क्या दिया। ला हौला वला कुव्वता इल्ला बिल्ला। मुश्किल से मुश्किल हालात में उम्मीद रखें। जितनी रात गहरी होगी उतनी सुबह करीब है। जब सुबह सूरज निकलना होता है उससे पहले एकदम स्याही छा जाती है। तो कभी भी अपनी जिंदगी के किसी मामले में घबराए नहीं। और जब वो मदीन के कुएं पर पहुंचे तो उन्होंने देखा कि बहुत से लोग अपने जानवरों को पानी पिला रहे हैं, और इनसे अलग तरफ एक तरफ दो औरतें अपने जानवरों को रोक रही हैं। मूसा अलैहिस्सलाम ने इन औरतों से पूछा, तुम्हें क्या परेशानी है? उन्होंने कहा, हम अपने जानवरों को पानी नहीं पिला सकती जब तक ये चरवाहे अपने जानवर ना निकाल लेकर जाए। यानी कि हम मर्दों में नहीं घुसती, मजबूरन घर से जॉब के लिए निकली तो है, लेकिन हमें अपना औरतपन अजीज है। निकली क्यों है? क्योंकि हमारे वालिद एक बूढ़े आदमी हैं। ये सुनकर मूसा अलैहिस्सलाम ने इनके जानवरों को पानी पिला दिया। है ना सोशल वर्कर, है ना लोगों की खिदमत का जज्बा उनके दिल में। फिर एक साए की जगह पर आ बैठे और बोले, आप और मैं भी ये दुआ करते हैं, अपनी सारी जरूरतें जो इस वक्त आपको अल्लाह से है ना, उनको सामने रखते हुए ये दुआ मांगिएगा। रब्बी इन्नी लिमा अनजलता इलैया मिन खैरिन फकीर। परवरदिगार, जो खैर भी तू मुझ पर नाजिल कर दे मैं उसका मोहताज हूँ। यानी मुझे क्या नहीं चाहिए। और उलमाए कराम कहते हैं, जब बंदे के हालात इतने तंग हो कि समझ ना आए कि क्या मांगू और क्या ना मांगू, क्या छोड़ू क्या ना मांगू, तो उस वक्त ये मांगे। और हकीकत है कि बाज दफा जिंदगी इतने राउंड अबाउट पे घूम रही होती है, रास्ता ही नहीं मिलता। अब गाड़ी गोल घुमा घुमा के इधर से उधर उधर से निकलते, करें तो क्या करें, किधर जाऊं क्या करूं, तो फिर तो जुबान पे दुआ के लफ्ज भी नहीं आते। बाज दफा खौफ की वजह से दुआ मांगना भूल जाता है, बाज दफा गम की शिद्दत की वजह से दुआ नहीं मांगी जाती। ये दुआ याद कर लें, रब्बी इन्नी लिमा अंजलत इलैया मिन खैरिन फकीर। अल्लाह तू मुझे जो भी देगा चाहिए, क्या चाहिए, भूख भी लगी हुई है, थकन भी है, घर मेरे पास कोई नहीं, जगह मेरी कोई नहीं, ठिकाना नहीं, जिस मुल्क में आए उसका वीजा कोई नहीं है, मेरी बीवी नहीं है, बच्चे नहीं है, अल्लाह मेरे मुझे तो तुझसे बहुत कुछ चाहिए। अब इस दुआ की जरा बरकतें तो देखिए। कुछ देर ना गुजरी थी कि इन दोनों औरतों में से एक शर्मो हया के साथ चलती हुई इसके पास आई और कहने लगी, मेरे वालिद आपको बुला रहे हैं। शर्मो हया पे गौर कीजिएगा, औरत की फितरत में गुंदी हुई चीज है शर्मो हया। और शर्मो हया के साथ आती हुई एक औरत काम की बात करके बाप का मैसेज देकर चल पड़ी, क्यों बुला रहे हैं मेरे वालिद आपको? ताकि आपने हमारे लिए हमारे जानवरों को जो पानी पिलाया इसका अजर वो आपको दें, इसकी उजरत वो आपको दें। मूसा अलैहिस्सलाम जब उनके पास पहुंचे और अपना सारा किस्सा सुना दिया तो उन्होंने कहा, कुछ खौफ ना कर, अब तुम जालिम लोगों से बच निकले हो। यहां तक थोड़ी सी बात कर लेते हैं कि मूसा अलैहिस्सलाम हर चीज के जरूरतमंद थे। अल्लाह सुब्हान तआला ने इनकी जिंदगी का नया बाब शुरू कर दिया। कहां से निकले थे? सफर करके। और अमूमन इंसान जब सफर से आता है तो थका होता है, आते ही हम क्या कहते हैं, कौन है जो मेरी टांगे दबाएगा, कौन है जो मुझे चाय का कप देगा। ये तो आप रमजान की हालत में आके रोजा रख के जा रही है ना, जब आप रमजान के बाद आके इंशाल्लाह जाएंगे तो घर जाना है, कौन मुझे खाना खिलाएगा, मेरे लिए क्या पकाया है। फितरी बात, इंसान जब एक बहुत ज्यादा माहौल से गुजरता है तो उसको भूख लगती है। लेकिन मूसा देखिए, खिदमत कराने की बजाय कहते हैं, बताओ मैं तुम्हारे लिए क्या करूं। फिर दूसरी बात देखिए कि औरतें घर से बाहर निकली अपनी बकरियों को चराने के लिए, वो भी एक उनका प्रोफेशन था। बकरी उस दौर की कमोडिटी थी जिसका दूध बेचकर लोग कमाते थे। तो यहां से एक बात पता चलती है कि क्या औरत जॉब कर सकती है, कैन औरत कैन अ वुमेन वर्क और वट एवर। तो पहली बात जो हमने पहले देख ली थी सूरत निसा में कि अल्लाह ने औरत पे माश की जिम्मेदारी नहीं डाली, दिस इज अ गिफ्ट फ्रॉम अल्लाह सुब्हान तआला कि औरत को अल्लाह ने मुकल्लफ नहीं बनाया। लेकिन अगर मजबूरी है, कोई ऐसे हालात हैं, अब इसमें क्या था, बाप बूढ़ा है और बास कहते हैं कि नाबीना भी थे भाई, है कोई नहीं, अब बकरियों को क्या करें, घर में रखेंगे, खाना मांगेंगी, पीना मांगेंगी। तो ऐसी सूरत में अगर औरत हया के दायरे में रहकर मजबूरन काम करे तो इसमें कोई हरज की बात नहीं है। फिर दूसरी बात है कि हजरत मूसा से बात की उस औरत ने, एक औरत मर्द से बात कर सकती है हया के अंदाज में, लट मार अंदाज भी नहीं है बिल्कुल, बहुत बुरी बात भी नहीं है, तरीके से बेतकल्लुफ होने की कोशिश नहीं की, कोई बातें नहीं की, फिर कब मिलोगी। आप देखिए इन्हीं मंजरों को फिल्मों ने क्या शहरी बाबू और वो हीरोइने और पानी भरने और क्या कुछ के साथ पेश करके रख दिया। लेकिन नबियों की सूरत में हमें ये बात पता चलती है कि मर्द बेतकल्लुफ औरतों से होते ही नहीं थे। फिर आप देखिए कि हजरत मूसा ने अपनी नजरों को बचा के रखा, اور جو نظروں کی خیانت نہ کرے وہ بامانت ہی تو ہوگا. پھر اسی طرح سے آپ دیکھیے کہ روایات میں آتا ہے حضرت عمر کا ایک بڑا خوبصورت قول ہے کہ وہ عورت حیا کے ساتھ کیسے آئی, کہ وہ عورت جب موسیٰ کو گھر لے کے جا رہی تھی تو گھر کا راستہ اس عورت کو پتا تھا, تو موسیٰ کے آگے چلنے لگی تو موسیٰ نے کہا تو آگے نہیں چل, تو آگے چلے گی تو میں تیری میری نظر تجھ پہ اٹھے گی. کہا پھر تجھے گھر کا راستہ کیسے بتاؤں گی؟ کہا پیچھے چل, ہاتھ میں کنکر لے لے, راک چھوٹی, اور جدھر جدھر جانے نا اپنے سے آگے وہ راک ادھر ڈالتی جا, میں ادھر مڑتا جاؤں گا. حیا. دیکھیے جب آپ یہ کہہ دیں کہ نہیں ایک آفس میں بیٹھ کے اور ایک ہی ٹیبل پہ بیٹھے بغیر تو آفس میں جاب ورک ہوتا ہی نہیں, اور پھر اس میں باس اور سیکٹری, اور پھر چائے بھی پینی لازمی ہے اور کافی بھی ضروری ہے اور ڈسکشن اینڈ ڈائلاگ بھی ضروری ہے اور میٹنگس میں جا کے ان کے ساتھ بھی شیک ہینڈ بھی ضروری ہے, تو پھر آپ جو مرضی کر لیں. اسلام پھر اس طرح کے کھیل کی اجازت نہیں دیتا ایک انسان کو کہ اس طرح سے اپنے آپ کو لے کر چلے. اور آپ دیکھیں کہ حیا کا بیریئر قائم رکھا مرد کے ساتھ بات کرتے ہوئے, تو آواز تو عورت نہیں اپنی بدل سکتی لیکن انداز بدل سکتی ہے, اور موسیٰ علیہ السلام نے اس کو غلط نظروں سے نہیں دیکھا. خیر اب کیا ہوا کہ گھر آئے, باپ کے ساتھ ساری کہانی کھولی, باپ سمجھدار تھے, انہوں نے مان لیا, کہنے لگے ڈونٹ وری اب ادھر ہو. مصر میں کسی بھی ملک کی جب حد سے نکل جاتے ہیں تو آپ اس کے کیس یا کوئی بھی آپ کے مقدمے ہوتے ہیں اسے نکل گئے, کہا کہ تم اسے نکل گئے ہو اس لیے تم ڈونٹ وری کہ اب تم ہماری پناہ میں ہو. اس طرح اللہ تعالیٰ نے موسیٰ علیہ السلام کے لیے گھر کا بھی انتظام کر دیا.